स्मालीको कथा घाम घाम जस्तो छैन। उसको आङमा लाउने जस्तो कुनै लुगा त थिएन नै। हिजो बेलुकीदेखि पेटमा चारो पनि परेको थिएन। निरपेक्ष गरिबीको रेखामुनिका औसत नेपाली मध्ये ऊ जो पनि हुन सक्थ्यो, किस्ने, चन्द्रे, धने, बखते आदि। तर ऊ सुखबीर नामले चिनिन्थ्यो। उसको घर 75 जिल्ला मध्ये जहाँ पनि हुन सक्थ्यो, तर उसको गाउँलाई सुखीपुर भनिन्थ्यो। अचेल हुँदो सुखीपुरबाट निर्वासित भएर सुखको खोजीमा यो सहरमा शरणागत भएथ्यो। सूर्य हेर्न नहुने पहिलो पालो र जसोला भएकी ब्राह्मण कन्या झैँ छिणीको कोठाबाट जाडाले सिउ सिउ गर्दै बिहानै लुसुक्क निस्केको ऊ गतिलो काम र रापिलो घाम खोज्दै नयाँ टोलको चोकमा आइपुगेको थियो। यहाँसम्म आइपुगुन्जेल न त कुनै काम नै भेटिएथ्यो, न त न्यानो घाम नै। समयका हिसाबले घाम त झुल्किसक्नु पर्थ्यो, तर घाम आकाशमै कतै अल्झे जस्तो थियो। तुवालोको पर्दा फैलिँदै थियो। चोकमा सुखबीर जस्ता अरू पनि थिए। चिया पसलको पूर्वतिरको पेटीमा सिउ सिउ गर्दै एकान्त काखी मुनि हत्केला घुसारेर मुखबाट धुवा र बाफ निकाल्दै उनीहरू काम र घाम पर्खिरहेका थिए। सुखबीर भनिने ऊ पनि त्यही हुलमा मिसिने सुरले सरासरी त्यतै गयो र चुरोट तानिरहेको धनजितेको अगाडि उभिँदै भन्यो, ले दुई सरको मनी तानो, साह्रै जाडो भयो। पख्न, आफूले त बल्ल पाएको। आफ्नो हातको चुरोटतिर हेर्दै धनजितेले लामो सरको तान्यो। उसले आशामुखी नजरले आधा सल्किरहेको चुरोटतिर हेरिरह्यो। चोर औँला र माझी औँलाको कापमा चेपेको चुरोटलाई मुठी कसी खलाती चलाए झैँ फुक्दै धनजितेले फेरि एउटा लामो सरको तान्यो। यसो गर्दा ठुटो झन सानो भएकाले सुखबीरको मुख अँध्यारो भयो। त्यसपछि फू गर्दै धुवाको लामो सरको छोड्दै चौथाइ मात्रै बाँकी रहेको चुरोट सुखबीरेलाई दिँदै व्यङ्ग्यात्मक स्वरमा सोध्यो, ढुङ्गा बोक्छस्? कहाँ लानुपर्ने हो? धनजितेले व्यङ्ग्य ठम्म्याउन नसकेको उसको ठुटो चुरोटको पहिलो सरको तानेर अर्को सरको तान्न चुरोटतिर हेर्दै प्रतिप्रश्न गर्यो। ऊ त्यो टालको छानो भएको घरको आडमारे तिन्तले घरतर्फ चोर औँलाले औँल्याउँदै ठट्यौलो स्वरमा धनजितेले भन्यो। पातौलो तुवालोको बादलभित्र अस्पष्ट देखिने टालको छानो भएको घरले उसको मनलाई वायुपङ्खी घोडा चढाएर उसको गाउँघरमा लगेर ओह्रालिदियो। सुखीपुर मुलुकका अन्य गाउँहरू झैँ एउटा औसत गाउँ, 2500-3000 जनसङ्ख्या, 600-700 घरधुरी, 4036 वर्णको फुलबारी, अनि फुलबारीका मालिक थिए पितनाथ। गाउँको माझमा टायलको छानो भएको चिटिक्क परेको तिन्तले घर थियो पितनाथको। पितनाथ आफूलाई गाउँभरिको पिता ठान्दथ्यो। ऊ अलौकिक प्राणी थियो। खुस परेको बखतमा गाउँका तन्नेरी ठिटामिटालाई गल्लावानको जिम्मा लगाई मुगलान पठाउँथ्यो। फक्रिन लाग्या कोपिला समान छोरी बुहारीलाई मुम्बईको कोठीमा सजाउन पठाउँथ्यो र गाउँमा एकमना रजाई गर्न खोज्थ्यो। तर गाउँका लालबहादुरलाई यो कुरा मन पर्दैनथ्यो र लालबहादुर घरती कुर्लन्थ्यो अनि ऊ अर्थात् पितनाथ झोक्किन्थ्यो। रिस उठ्दा त उसले दुर्भाषा बिसाउँथ्यो। गाउँ पञ्चायतका सचिव, स्कुलका मास्टरदेखि जिल्लाका हाकिमसम्म उसैको भन्सुन चल्थ्यो। उसका कुरा नखानेलाई त उसले बस्न खान दिँदैनथ्यो। गाउँको गरिब घरती केटो लालबहादुर दुःखजिलो गरेर सहरमा पढेर पास भएर गाउँको स्कुलमा पढाउन थालिरहेथ्यो। गाउँ भाडा मास्टर भनेर स्कुलबाट निकाली छाड्यो। मामा घर पनि देखाएर बिचरा लालबहादुर। गाउँका गरिब दुखी भनेपछि मरिमेट्छन्। पहिला पहिला त निलकान्तलाई पनि कम्ती खेदो खनेन पितनाथले, तर अचेल त पितनाथ आफै फाली फुस्किया हलो जस्तो भएको छ। ठुटो चुरोटले औँला पोल्न थालेपछि झलास्स भएर मनलाई वर्तमानमा फिर्ता डोर्यायो र एउटा लामो सर्को तान्दै टायलको छानाबाट आँखा ओह्रालेर धनजितेको अनुहारमा डुलाउँदै सोध्यो, कति दिन्छन् रे? बोकिदेन, मिलाएर दिन्छन् 200। धनजितेको बोलीमा उपहास थियो। के ठट्टा गर्छस्? काम नपाएको भनेर हेप्या होस् कि कसो? औँलो पोल्न थालेको ठुटो चुरोट मिल्काउँदै रिसाएको मुद्रामा ऊ बोल्यो, भनेको कुरा गरिदिया हुँ, अहिले आउला नि खोज्दै, धनजितेले सहज स्वरमा भन्यो। काले बोक्छ 200, आउन जान आधा घन्टा लाग्छ, रामेछाप गुन्सी भदौरेको माहिला तामाङ बोल्यो। घाम झुल्केको थिएन, तुवालो झन बाक्लिँदै थियो, त्यसैले सिउ सिउ पनि बढेको थियो। होटलभित्रको सुरुप सुरुपले ऊ भित्र पनि चियाको तलतल जगाइदियो। ए बखते, चिया खुवाउँदैनस्? अस्तिसँगै इट ओसारेको साथीको नाताले उसले बखत बहादुरलाई अनुरोध गर्यो। आफै त खलास छुएर उदारो पत्याउँदैनन्, चिया खान त मलाई नै मन लागेको थियो। पखतबहादुर टकटकियो। उधारो उसलाई पनि पत्याउँदैन, नगद बगलीमा छैन। साँच्ची उसको लुगामा त बगली नै छैन नि, ऊ झस्क्यो। लौ सुन्नुहोस् आजको ताजा खबर, बेरोजगारी र महँगीको मारले परिवारको सामूहिक हत्या नक्कलीको विषको कारणबाट असफल। हातमा पत्रिका हल्लाउँदै हकर भिड नजिक आई कराउन थाल्यो। सुनेर कोही गलल हाँसे, कोही चोचो कठै बिचराहरू भन्दै सहानुभूति प्रकट गर्न थाले, कोही पत्रिकामा चर्न थाले। कहिलेकाहीँ त नक्कली कुरो पनि राम्रै हुने रहेछ, बिचराहरू कमजोर मनका रहेछन्, हरेस खाएछन्, तिनका लागि जिन्दगी त झन् बोझ पो भयो। तै जनताको सरकारले तिनका लागि केही बन्दोबस्त पो गरिदिन्छ कि? जनताको सरकारले जनताका लागि गर्छ, अहिले गहिरेलाई हेरेर के साध्य? अहिलेको पालो सत्ताको अबिर दलेको क्याम्पस पढ्ने विद्यार्थी बुरुक्क उफ्रियो। गरी गर्ने जनताका लागि, जनताको भागमा महँगी, बेरोजगारी, असुरक्षा, अशान्ति बाहेक अर्थुक छैन। निसाफ माग्ने सुकुम्बासीदेखि कर्मचारीसम्म सत्ताको गोलीका शिकार हुँदैछन्। भुट्छ त प्रतिगामीलाई, विद्यार्थी पाखुरा सुर्किँदै उभियो। होटलभित्र बाहिर जम्मा भएको भिडमा यस्तै टिका टिप्पणी भइरहेथ्यो। ऊ हाम्रो नाइके पनि आयो, पखतेको बोलीले उनीहरू सबैको ध्यान नाइकेतिर पुर्यायो। सबैले लगभग एकैसाथ नाइकेतिर हेरे। देब्रे हात खासाबाट आयातित ज्याकेटको बगलीमा घुसाएर अर्को हातमा रहेको फेटा वाल चुरटको धुवा फुसफुस उडाउँदै पञ्चमीको पाइला सार्दै नाइके नरहरी त्यतै आउँदै थियो। नाइके आइपुग्न साथ उनीहरू लगभग घेराउ शैलीमा उसका वरिपरि अदब साथ उभिएर कुनै आदेश अरहोडको प्रतीक्षामा ट्वल ट्वल्ती उसको अनुहारमा टोलाउन थाले। कुल्ली नाइके अर्थात् ज्यामीहरूको ठेकेदार भनी चिनिने ऊ, जसलाई उसकै कुल्लीहरू खुसी पार्नुपर्दा प्रायश साउजी र ठेकेदार साप पनि भन्ने गर्दथे, उनीहरू कसैलाई वास्तै नगरी निर्विकार भावले सामुन्नेको क्षितिजतिर हेर्दै फुसफुस्ती चुरोटको धुवा उडाइरह्यो। नाइकेको यो व्यवहारले उनीहरूका मानसपटलमा निशानाको बादल मडारिन थाल्यो। मैले त 3-4 दिन भयो काम नपाएको, माइला तामाङले गुनासो पोख्यो। लौ है साउ, मलाई त हिजो पनि काम मिलाइएन, आज त मिलाउनु पर्छ है, धादिङ चरङ्गेको कान्छा सुनवारले जिरह लियो। ठेकेदार साहब, मेरो त हिजोदेखि दाना पानी नै बन्द छ, सुखबीर पनि चुकेन, मलाई नि मिलाइदिनुहोस् है साउ। फेरि पछि तैँले त भन्या थिइनस् भन्नुहोला, बखतेले कपाल कन्यायो। मलाई पनि है, सम्वेद स्वर गुन्ज्यो। ज्यामीहरूको यस्तो कर्करबाट ऊ अभ्यस्त भइसकेथ्यो, त्यसैले उसको भावभङ्गीमा खासै परिवर्तन भएन। खै कामै छैन ठिटा हो, के गर्छौ, भएसम्म त सबैलाई मिलाउँ, कोही खाली हात नबसुन् भन्या त हो। त्यसो हुँदा मलाई पनि फाइदा, तिमीहरूलाई पनि काम। तर खै आफूले चिताए जस्तो कहाँ हुँदो रहेछ र? नाइकेले सबै कुल्लीहरूतिर सरसर्ती हेर्दै गम्भीर स्वरमा अभिभावकको पाराले चिन्ता जाहेर गर्यो। अहिलेसम्म कामको आशा सँगालेर नाइकेको मुख ताक्दै गरेका उनीहरूको अनुहार औँसीको कालीमा झैँ अध्यारियो। निराश मनले निशब्द उनीहरू परस्पर एकअर्कालाई हेर्न थाले। उनीहरूबीच हठात उब्जेको निशब्दतालाई पसलभित्रको सर्याक सुरुकले बिथोलिरहेथ्यो। ल ढुङ्गा खसार्छन्, यहाँ कसको हो? निशब्दता नाइकेले नै तोड्यो। पाइहाल्छौ नि काम, सबै मिलेर लिए भइगयो नि। कुरै मिल्दैन, साह्रै चुइया रहेछ, धनजितेले भन्यो। मिलाएर गरे भइगयो नि, तिमीहरू पनि कस्नै खोज्छौ? नाइकेले अर्ती दिने शैलीमा बोल्यो। प्रत्युत्तरमा उनीहरू कोही पनि बोलेनन्। हेर ठिटा हो, काम पाउन बहुत गाह्रो छ, समयकाल पहिलाको जस्तो रहेन। हाकिमको जागिर खानुपर्ने मान्छे, खरदार सुब्बा पाए हाई हाई, खरदार खानुपर्ने मान्छेले बहिदार मुखिया नपाई, काम थोरै मान्छे धेरै भए, पोहोरपरार यो बेलामा कामको कत्रो चापाचाप हुन्थ्यो, ज्यामी नपाएर मान्छे पुरपुरमा हात राख्थे। तर यसपालि हेर न, यही चोक कुरेको कति दिन भयो तिमीहरूले? तेस्रो विश्वको विकासोन्मुख मुलुकको गतिरुद्धतामा विश्व ब्याङ्कले दिएको वर्णनात्मक निदान झैँ नाइके नरहरीले विषय व्याख्यान छाट्यो र स्पष्टीकरण यसरी दियो। महँगी र मन्दीले धेरै मान्छेहरू खलास भएका छन्। यस्तो सानो सहर आबादी नै के पो छ र? अचेल त दुई नम्बरियाहरू मात्रै चल्तीमा छन्। खै आज नि काम पाउने छाँटकाँट छैन ठेकेदार साहब, अलिकति खर्च मिलाइदिनु पर्यो, सुखीपुरको सुखबीरले अनुरोध गर्यो। खर्च त बेला बखतमा दिइराखेकै पनि हुँ, नदिएको भए भन तिमीहरू नै, भए त अहिले पनि दिन्थे, तर के गर्नु, मेरो अप्ठ्यारो थाहा छँदैछ तिमीहरूलाई। अचेल म आफै खलास भएको छु। पैसा भएदेखि नदिने होइन, तिमीहरूसँग हुन मसँग भए बराबर हो। तर के गर्छौ, देखिहाल्यो थिति, नाइके नरहरीको यो चिप्लो चिप्लो बोलीमा सुखबीर धर्म रायो। सुखबीरलाई किन किन यो नाइकेले सुखीपुरको नीलकान्तको सम्झना गराउँछ। अनुहार रूप रङ कतै केही मिले जस्तो त लाग्दैन, तर बोलीको लोली भने उसलाई उस्तै उस्तै लाग्छ। तिमीहरूलाई देख्दा त एका घरको भाइहरू भेटे जस्तै औधी खुसी लाग्छ। अँ साँच्ची सुखबीर, गणेश साहुको मिलबाट एक बोरा चामल लगिदेऊ न मेरो घरमा। आफ्नो भाइ जस्ता तिमीहरू हुँदाहुँदै पनि किन अरूलाई खुसामत गरिरहँ? भाइ भए भरोसा भन्ने उखानै छ नि। नाइकी नरहरीले उनीहरूसँग बेकारीमा काम लिनुपर्दा यसरी फुरुङ्ग पार्ने गर्दछ। चिनीको चास्नी घोले जस्तो लवजले दुखेको ठाउँमा सुमसुम्याए जस्तो लाग्छ, तर कतिखेर हो चालै नपाइकन डसिसक्छ। सुखबीर, लाउन खानु नपरे त तिमीलाई जिन्दगीभरि नै पाल्थे। एक साँझ फोस्रा गफ सुनाएका भरमा नीलकान्तले एक भारी दाउरा चिराएथे र हिँड्ने बेलामा भनेथे, यसो कहिलेकाहीँ आउने गर न, गफसफ गरौँला। अँ लालेले उचाल्दा होस् गर्नु है। नाइकेले चिप्लाइदियो चिप्लोमा पछारिएर ऊ सुखीपुरको विगत र वर्तमानमा सुमसुम्याउँछ। त्यही बेलादेखि ऊ नीलकान्तसँग तर्की तर्की हिँड्न थालेथ्यो। नीलकान्त उसलाई सुमसुम्याउनु खोज्थ्यो, ऊ तर्सेर भाग्थ्यो। यो भागदौड चल्दा चल्दै मुलुकमा प्रजातन्त्र रूपी घाम झुल्क्यो। अब भने ढुक्क भयो भन्ने ठानेथ्यो सुखबीरले। अब त मनले खाएको जनप्रतिनिधि सुन्न पनि पाइने भयो। रेडियोले नि गीत गायो, प्रजातन्त्र आयो, अब निडर हुनुहोस्, आफ्नो मनले खाएकोलाई भोट दिनुहोस्। तर नीलकान्तले यसो भनेथे, हेर सुखबीरे, गाउँमा बस्न मन भए हामीलाई नबिर्सिस्। होइन, गाउँ समाज इष्टमित्र चाहिँदैन भन्छस् भने आफ्नो मन लागि छाप हालेस्। अब त प्रजातन्त्र आछ, नयाँ घाम झुल्किया छ, पहिलाको जस्तो छैन। अब पितनाथलाई बिर्साउने रहेछस् तैँले त, त्यसै खेद्या थियो पितनाथले तँलाई, मनमनै सोचेथ्यो उसले। तर प्रकट रूपमा ऊ यसरी बोलेथ्यो, हजुरहरूको मर्जी बेगर किन चल्थे र हजुर। तर जित पक्का भएको भोट गन्ती नटुङ्गिँदै नीलकान्त सौफीको सुरमा कैँची मार खुट्टा चलाउँदै गाउनै थर्किने गरी गर्ज्यो। ककसले भोट हालेन सब थाहा छ, मैले एक एकजनालाई जान्या छु। त्यसपछि सुखबीर पनि सुखीपुरमा बस्न सकेन, सहर पस्यो। सहरमा काम धेरै पाइन्छ, ज्याला राम्रो पाइन्छ भन्ने सुनेथ्यो। कति कमाउँला, के नगरौँला भन्ने धोको लिएर ऊ सहर पसेथ्यो। तर सहरमा त झन् मान्छेले मान्छेलाई चिन्दा रहेनछन्। ज्यामीले ज्यामीकै द्रोह गर्ने, मालिकले मालिककै, जताततै उछिना उछिन। कति थरी कुल्लीसँग उसले बगालमा मिलाइदिन अनुरोध गर्यो, तर अह कसैले मानेन। र अन्त्यमा ऊ नाइके नरहरीको फेला पर्यो। योसँग काम गर्न कस्तो गाह्रो छ, कुनै दिन नाइकेले कमिसन नपाउने काममा गयो भने नरहरीले ताना कस्छ, सुखबीरले अब हामीलाई के गर्थ्यो र। अनि त्यही झोँकमा दुई तिन दिन आफ्नो हातको काम चलाउँदैन थियो। कमिसन पनि अलिअलि हो र, आम्मै दस रुपियाँ खाइदिन्छ मोराले। नाइके नरहरी र नेता नीलकान्त कस्तो समानता, अचेल त सुखीपुरमा नीलकान्तकै रजाइ छ। खेत अधियामा लाउनेदेखि के जाति समितिमा मान्छे राख्नेसम्म उसकै हैकम छ। गाउँका कारिन्दादेखि जिल्ला सदरमुकामसम्म सबैले उसैका कुरा खान्छन्। पहिला पहिला पितनाथ कहाँ भित्रिने कोसेली पात अचेल नीलकान्ति कहाँ भित्रिन्छन्। नीलकान्त र पितनाथको लगनगाँठो फेरि कसिएछ, बरा हामी जस्ता त खेदिया खेदिए। नजिकै भइरहेको माइकिङको चर्को आवाजले झल्यास्स भएर ऊ सजग हुन्छ र गाउँ छाडेर सहर पस्छ। अक्कासिदो महँगी, राष्ट्रव्यापी गुण्डागर्दी, बढ्दो अशान्ति, कालाबजारी र भ्रष्टाचारी विरुद्ध आज दिउँसो विरोध प्रदर्शन र शहीद मञ्चमा विशाल आमसभा, माइकको चर्को स्वर सुनिन्छ। समय निकै घर्किसकेछ, चोकमा थुपारेको ढुङ्गा तिनजना नौला ज्यामीहरूले उसार्न थालिसकेछन्। लौ यो काम पनि फुत्क्यो, ऊ पछुताउँदै ओरपर हेर्छ। कुल्ली साथीहरू हिँडिसकेछन्, तामाङ र बखत बहादुर मात्रै बाँकी रहेछन्। नाइके नरहरी पनि हिँडिसकेछ। तुवालो फाटिसकेर घाम पनि झुल्किसकेथ्यो, तर जाडो घटेको थिएन, घाममा न्यानो पनि थिएन। धत् के घाम लाग्यो होला, घाम घाम जस्तो छैन, आँगै तताउन नसक्ने घाम पनि के घाम। कैफियत स्वरूप सुखबीर फतफतायो र के गर्ने होला, कैफियत स्वरूप सुखबीर फतफतायो र के गर्ने होलाको अन्य मनस्कतामा छिनबट टोलायो, घोरियो र निष्कर्ष निकाल्यो। हरेस खानु राम्रो होइन, पाखुरीमा बल छौन्जेल हिम्मत हार्नु हुँदैन र भन्यो, हिँड बखते मूल चोकतिर जाउँ, काम भेटे गरौँला नभेटे जुलुसतिर जाउँला। अनि उनीहरू तिनैजना मूल चोकतिर लम्के।